रेडियो भेरी एफएम 98.6 हर्रे बाटा 102.7 वीरेंद्र नगर सुर्खेत बाटा
धेरै माया अनि सम्झनाको साथमा हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम भेरीको डबलीको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण साथीलाई हिमाल पहाड तराई एकैसाथ गुन्जनी अनि सबैको मन छुनी रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज सँगसँगै इन्टरनेटमा radiobheri.com.np मार्फत संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम भेरीको डबलीको बिहिबारे बसाएमा तपाईँसँग उपस्थित भइसकेका छौँ हामी। टेक्निकल सपोर्टमा वीरेन्द्रनगरबाट साथी पूर्ण खड्का, हरेबाट विनोद ओलीसँगै आवाजमा तपाईँको आत्मीय साथी विनोद खनाल उपस्थित भइसकेको छु। अनि साथी तपाईँ यति बेला कहाँ हुनुहुन्छ? हिमालका उच्च हिम शिखर या त पहाडका सुन्दर हरियाली बस्ती डाँडा पाखा र तराईका समथर भूभागमा एकैसाथ छरिँदै पोखिँदै तपाईँको समीपमा, तपाईँको रेडियो सेटमा अनि मोबाइल सेटमा हामी उपस्थित भइसकेका छौँ। करिब करिब मध्याह 12 बजेसम्म यो यात्रा तपाईँसँग रहनेछ। र आजको बसाइमा हामी तपाईँका विविध प्रतिभाहरू सुन्न सक्ने छैनौँ र आजको बसाइमा एकजना अतिथिको साथमा हामी उपस्थित भएका छौँ र अतिथिको प्रतिभाहरू सुन्नेछौँ र गीत सङ्गीतको विषयमा आज अलिकति कुराकानी गर्नेछौँ। तपाईँले सुनेर मात्र साथ दिनुहुनेछ यो विश्वास हामीलाई लागिरहेको छ र तपाईँले सुनेर साथ दिनुहोला र यो बसाइमा तपाईँसँग हामीले कुराकानी गर्न सक्ने छैनौँ, तपाईँको प्रतिभा सुन्न सक्ने छैनौँ र तपाईँले मात्र आजको बसाइमा अतिथिको प्रतिभा सुनेर तपाईँले साथ दिनुहोला यो अनुरोध गर्छौँ हामी। र कार्यक्रममा यति बेला सुरुवात गर्छौँ हामी। आजको अतिथि को हुनुहुन्छ भन्ने तपाईँ धेरै साथीहरूलाई एकदमै लागिरह होला, इच्छा को हुनुहुन्छ भनेर हामीले एकैछिन पछाडि भनेछौँ को हुनुहुन्छ आजको अतिथि। र तपाईँले गीत सुनिसक्नु भएको साथीहरूले तपाईँले चिनि नै हाल्नुहुन्छ। हामीले सुरुवातमा अतिथिको गीत राख्छौँ, मिठो आवाजमा रहेको बिस्तारै हरितालीका तीज नजिकै गर्दा हामीले तीजको गीत डबलीको बसाइमा आज सुरुमा राख्नेछौँ र धेरै साथीले सुनेर साथ दिनुहुनेछ। आज राख्छौँ हामी शिरमा फुल सिउरेकी भन्ने गीत राख्छौँ, त्यस पछाडि मिठो भलाकुसारीको साथमा हामी उपस्थित हुनेछौँ।
बन्नका लागि हे दुःखमा साथी बन्नका लागि जन्मेरो हाजिर छ जन्मेरो हाजिर छ होइन त केटा हो जन्मेरो हाजिर छ होइन त केटा हो जन्मेरो हाजिर छ जन्मेरो हाजिर छ हो जन्मेरो
हाँ कार्यक्रमको सुरुवातमा हामीले यो मिठो गीत राखेर तपाईँ सम्पूर्ण साथीलाई भरपूर्ण मञ्जन दिने प्रयास गरिसकेका छौँ र अबको बसाइमा पनि हामीले आजको अतिथिसँग मिठो कुराकानी गर्नेछौँ अनि तपाईँले सुनेर साथ दिनुहुनेछ विश्वास हामीले लागिरहेको छ र हामीले यति बेला राखेका थियौँ धेरै साथीहरूले अनुमान अन्दाज लगाइसक्नु भएको छ आजको अतिथि को हुनुहुन्छ भन्ने कुरा र आजको यो गीतमा सुर दिनुभएको थियो धीरेन्द्र साई सविता राणा र टिका पुनको आवाजमा रहेको यो मिठो गीत डबलीको सुरुवातमा हामीले राखिसकेका छौँ र उहाँमध्ये एकजना मात्र हुनुहुन्छ आज हाम्रो अतिथि धीरेन्द्र बहादुर साई हुनुहुन्छ चर्चित गायक हुनुहुन्छ उहाँसँग आजको यो डबलीको बसाइमा हामीले मिठो कुराकानी गर्नेछौँ र उहाँले गीत सङ्गीतको क्षेत्रमा दिनुभएको योगदान के कति दिनुभएको छ र कस्तो गीत सङ्गीत बजारमा ल्याउनु भएको छ तपाईँहरूलाई मनपर्छ या पर्दैन तपाईँहरूले प्रतिक्रिया पनि दिनुहोला अझै साथ दिनुहोला यो विश्वाससँगै आजको अतिथिलाई हामी कार्यक्रममा स्वागत गर्छौँ स्वागत छ यहाँलाई
धेरै धेरै धन्यवाद छ कुशल कार्यक्रम सञ्चालक आदरणीय सर विनोद खनालजी र सँगै भेरी एफएम सुनेर बस्नुभएका तमाम श्रोताहरूको माझ हरितालीका तीजको शुभ अवसरमा यो बोल्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु
के छ आराम हुनुहुन्छ
अहिलेसम्म ठिक छ
है अनि गीत सङ्गीतको क्षेत्रमा कतिको व्यस्त हुनुहुन्छ आज भोलि बिस्तारै हरितालीका तीजको माहौल पनि बढ्दैछ होइन
यति बेलासम्म गीत सङ्गीतमै व्यस्त भइरहेको अवस्था सदाको वर्ष जस्तै पहिलेको वर्षको जस्तै यति बेला पनि मैले हरितालिका तीजको अवसर पारेर दुईवटा गीत बजारमा ल्याएको छु एउटा तपाईँहरूले अहिले सुनेरै बस्नुभएको यो सुनाउनु भएको सुन्नुभएको श्रोताहरूको माझमा बजेको गीत शिर्मा फुल सिउरेकी सविता राणा टिकापुन र मेरो आवाज शब्द कर्ण थापा अनि मेरो सङ्गीतमा रहेको गीत त्यस्तै अर्को एउटा हातमा सुनको बाला दुईवटा गीत प्रस्तुत गरेको थियौँ गत वर्षको उसमा चाहिँ रारा नसुकोस् भेरी नसुकोस् अलि फरक पृथकधारको गीत प्रस्तुत गरेका थियौँ
भनेपछि गीत सङ्गीतको क्षेत्रमा अलिकति व्यस्त हुनुहुन्छ र धेरै साथीहरूले माया पनि गर्नुभएको छ होइन चर्चित पनि हुनुहुन्छ हामीलाई पनि खुसी लागिरहेको छ तपाईँलाई यहाँसम्म ल्याएर हामीले धेरै साथीको बिचमा तपाईँको गीत सङ्गीतको बारेमा र गीत सङ्गीतमा के कति योगदान पुर्याउनु भएको छ यो विषयमा पनि हामी कुराकानी गर्नेछौँ अनि गीत सङ्गीतलाई तपाईँले कसरी बुझ्नुहुन्छ
गीत सङ्गीत भनेको एउटा हरेक मान्छेसँग एउटा न एउटा कला हुन्छ त्यही कलालाई बुझेर प्रस्तुत हुने एउटा शैली मात्रै हो गीत सङ्गीत होइन कसैसँग गाउने शैली हुन्छ कला हुन्छ कसैसँग नाच्ने कला हुन्छ कसैसँग ड्रइङ गर्नेहरू हुन्छ त्यही भित्रको एउटा मलाई गाउने एउटा कला भएर गीत सङ्गीतमा एउटा नसा हो नसालाई जसले आत्मसात गर्न सक्यो नसालाई बुझ्न सक्यो त्यसैलाई नै गीत सङ्गीतको एउटा धार हो तर गीत सङ्गीत भन्दैमा त्यो नसा मात्रै भएर पनि हुँदैन आफूसँग एउटा रियाज हुनुपर्छ होइन लगाव हुनु पऱ्यो मेहनत भएपछि गीत सङ्गीत जति बुझ्यो त्यति गाह्रो पनि छ नबुझ्नेलाई केही छैन बुझेपछि गीत सङ्गीत धेरै गाह्रो पनि छ
निकै गाह्रो छ गीत सङ्गीतको क्षेत्रमा होइन अनि गीत सङ्गीतको क्षेत्रमा जानुपर्छ अथवा गीत सङ्गीतमा गएर म राम्रो कलाकार बन्न सक्छु भन्ने तपाईँले सोच्नु भएको थियो
म पक्कै पनि त्यति साह्रोमा एउटा व्यावसायिक कलाकार नै बन्छु भन्ने चाहिँ थिएन होइन रहरै रहरले गर्दा गाउँघरमा जन्मियो हुर्कियो त्यतैतिर गाई गोठालो बाख्रा गोठालो जाँदै गर्दा जङ्गलमा गाउँदै गर्दा सबैले भन्थे अलिकति मिठो छ स्वर होइन गीत सङ्गीतमा पनि केही गर्न सकिन्छ भने हाम्रो परिवेशमा त खासै त्यति साह्रो कलाकारहरू थिएन मेरो भेगमा जस्तो म दैलेखको एउटा कुनाकन्द्राबाट जन्मेँ हुर्केको मान्छे मैले गीत गाउने बेला मैले एउटा जस्तो क्यासेटको जमाना थियो त्यति बेला क्यासेट भनेको एउटै क्यासेट गर्न 50-60 हजार रुपियाँ खर्च हुन्छ भन्ने हुन्थ्यो। हामीले त्यो 50-60 हजारभन्दा त 5-10 रुपियाँ नपाउने स्थिति हुन्थ्यो। रहर थियो तर बाध्यता योमा थिएन कि तैँले गीत नै गर्नुपर्छ भन्ने बाध्यता थिएन। पढाइसँगै आएर अनि चाहिँ गीत सङ्गीतले गर्दाखेरि त्यति बेला आफूभन्दा अग्रज कलाकारहरू नभए पनि एउटा बाटो नदेख्दा नदेख्दै पनि नजानेको बाटोमा हिँड्दा पनि अहिले आएर एउटा व्यावसायिक कलाकार बनाउनमा सबैभन्दा ठुलो साथ सहयोग मिडिया, त्यसपछि आम श्रोता दर्शक उहाँहरूको रोजाइले गर्दा उहाँको मायाले गर्दा म आज यो स्थानमा जस्तो आज भेरीको डबलीमा आएर मैले कुराकानी गर्ने अवसर पाएँ। मलाई लाग्दैन कि म यतिसम्म कलाकार बन्छु भन्ने मलाई थिएन।
अनि गीत सङ्गीतको क्षेत्रमा लाग्नु भएको छ कति वर्ष जति भयो तपाईँ गीत सङ्गीतमा लाग्नु भएको?
ठ्याक्कै लगभग 10 वर्ष पुग्न पुग 2065 सालबाट मेरो औपचारिक हिसाबले एउटा गीत सङ्गीतको सुरुवाती भयो। 2065 सालमा वायुश्री असल शासन क्लब बास नेपालगञ्ज उसको एउटा कुर्ची ताना तान एल्बमबाट मेरो गीत सङ्गीतको सुरुवाती भएर अहिले लगभग 74 आइपुग्दासम्म 80-90 गीत बजारमा छन्। केही गीतहरू आम श्रोताहरूले रुचाइराख्नु भएको छ, केही गीतहरू सर्वत्र बजारमा अलपत्रै परेको अवस्था पनि छ। त्यसले गर्दा लगभग 9.5 वर्ष जति भयो।
भनेपछि 10 वर्ष करिब करिब एक दशक बिताइसक्नु भएको छ होइन?
लगभग एक दशक
धेरै गीत सङ्गीत बजारमा आइसकेका छौँ र धेरै साथीहरूले माया पनि गर्नुभएको छ, धेरै गीतहरू चलेको पनि छन् तपाईँको होइन? अनि विशेष गरी तपाईँले कस्तो खालको गीत सङ्गीत गाउनु रुचाउनुहुन्छ?
हुन त हामी एउटा पश्चिम बेल्टमा जन्मिसकेपछि मध्यपश्चिम सुदूरपश्चिम भने एउटा देउडाको उद्गम स्थल जस्तै हो। मैले पनि सुरुवातीमा देउडाबाटै सुरु गरेँ। जस्तो 65 सालमा गाउँदा पनि कुर्सी ताना तान एल्बममा एउटा मरे ध्रुव तारा जित्यौँ भने संसार हाम्रो सुशासनका नारा अलिक प्रगतिशील धारको देउडाबाट सुरुवाती गरेँ र मैले देउडा लोकगीत अनि दोहोरी गीत गरेर यतिसम्म गाउँदा जे होस् म अझै पनि आफूलाई व्यवसायिक कलाकार हुनुभन्दा पनि प्रगतिशील गीतहरू बढी गाउने रुचाउँछु र मैले प्रगतिशील गीत नै बढी गरिरहेको छु।
तपाईँलाई गीत सङ्गीत सुरुवात गर्दाको पहिलो गीत याद छ?
त्यति बेला मैले दोहोरीमा चाहिँ मेरो कुरा सुन गुहार माग्छु आफन्त टाढिन्छ जहाँ टेक्छु त्यहीँ जमिन भाँसिन्छ सानो डाको छोडी सक्या हैन रुन आदरणीय दिदी पूर्णकला बिसी मेरो आफ्नै शब्द सङ्गीत र मेरो स्वरमा रहेको त्यो गीत गाएँ। त्योभन्दा पहिले मेरो सुरुवातीमै गीत सङ्गीतको औपचारिक हुँदाखेरि चाहिँ मरे ध्रुव तारा जित्यौँ भने संसार हाम्रो सुशासनका नारा उठ्यो भए घन्काउँदै त्यति बेला एउटा द्वन्द्वको बेला पनि थियो। 65-66 भनेर लगभग द्वन्द्वकै अवस्था थियो, त्यति साह्रै शान्ति पनि भएको थिएन। त्यो गीत चाहिँ सुरु गरेका थिएँ।
त्यो गीत सुनाउनुहुन्छ धेरै साथीहरूलाई आजको
व्यवसायमा? एकदम देउडा थियो। मरे ध्रुव तारा मरे ध्रुव तारा जित्यौँ भने संसार हाम्रे मरे ध्रुव तारा मरे ध्रुव तारा जित्यौँ भने संसार हाम्रे सुशासनका नारा सुशासनका नारा उठायु बा घनकाउँदै सुशासनका नारा सुशासनका नारा उठायु बा घनकाउँदै यो गीत थियो।
अवश्य पनि मिठो गीत छ, धेरै साथीहरूले सुन्नु भएको छ र कति साथीहरूले माया गर्नुहुन्छ र प्रतिक्रिया पनि दिनुहुन्छ। अनि गीत सङ्गीतको क्षेत्रमा निकै दुःख कष्ट हुन्छ भन्ने गर्नुहुन्छ साथीहरूले नि, तपाईँले कति दुःख कष्ट पाउनुभयो यो क्षेत्रमा, कसरी तपाईँले अगाडि बढ्नुभयो आफूलाई पढाउनु भयो?
अब कतिपय श्रोताहरूले सुनिराख्दाखेरि कतिपय आफ्नै साथीहरूले पनि सुनिराख्दाखेरि एउटा कुरा अलिकति सफल भयो त्यसपछि विगतका जस्ता नराम्रा कुरा गरे पनि होइन आफू सफल हुँदाखेरि एउटा कुरा जसले पनि नराम्रो भनेर आफू सफल भएँ भन्ने सम्झिनुहुन्छ त्यो सरासर मैले चाहिँ भोगेको जिन्दगीमा त्यो एकदम गलत छ। जब 65-66 काठमाडौँ गयो पढ्दाखेरि काठमाडौँ नै इन्टर काठमाडौँ पढियो त्यति बेला मैले वास्तविक जीवनमा भोगेको घटनाहरू सम्झिँदा अहिले पनि मलाई कहानी लाग्दो नै स्थिति बनेर आउँछ। कति बेला धरक्क आँखाबाट आँसु नै झर्छन्। जुन बेला कोठा थिएन, जुन बेला बस्ने खाने गाँस बस्ने बास थिएन, त्यति बेला दोहोरी साँझमा काम गर्दाखेरि जम्मा जम्मी 2015 महिनाको स्यालेरी आफ्नो पारिश्रमिक भत्ता चाहिँ महिनाको 2025 थामेर पनि कोठाको बस्ने खाने गाँस बासको कुनै बन्दोबस्त नै थिएन। त्यति बेला गर्दाखेरि टिप्स पर्थेन, टिप्स परे पनि नयाँ कलाकारहरूभन्दा टिप्स नै हुन्थेन र महिनाले 1500 के चलाइन्थ्यो, 2000 के चलाइन्थ्यो, त्यो त आफैले भोग्ने कुरा हो। कतिपय समयमा बाहिरै बस्यो, कतिपय समयमा नखाएर नबसेर पनि दुःख गरियो,
निकै दुःख कष्ट भयो जीवनमा, होइन
एकदमै दुःख कष्ट।
अनि गीत सङ्गीतको क्षेत्रमा जानुभन्दा अगाडि तपाईँलाई गीत सङ्गीतमा जानुपर्छ र राम्रो गायक बन्न सक्सेस भनेर तपाईँलाई एकदमै पूर्ण सपोर्ट घर परिवारले गर्यो या गरेन?
घर परिवारबाट सपोर्ट मैले खासै त्यति धेरै पाएन। म अहिले पनि सम्झिन्छु मेरो आफ्नै साइलो दाई नेमबहादुर साई, उहाँ आफैमा अहिले टिचिङ पेसामा व्यस्त हुनुहुन्छ, उहाँको देनले गर्दा म आजसम्म यो ठाउँमा आएँ। किनभने उहाँले पहिल्यैदेखि शब्द लेख्नुहुन्थ्यो, उहाँको सिर्जना धेरै राम्रो थियो, उहाँले प्रगतिशील शब्द सिर्जनाहरू गर्नुहुन्थ्यो, गजल लेख्नुहुन्थ्यो, कविता लेख्नुहुन्थ्यो र गाउँघरमा सानोतिनो कार्यक्रममा उहाँकै प्रेरणा हुन्थ्यो। म दुई चारजना मान्छे अगाडि गएर गीत गाउनु डर लाग्ने, नसक्ने र स्वर मिठो, स्वर मिठो भनिसकेपछि उहाँहरूले एकदम फोकस गर्ने, म डराएर लजाएर कहिले पनि भागिहाल्ने, नजाने, त्यत्रो गर्दा पनि उहाँहरूले गरेको देन मैले कहिल्यै नभुल्ने एउटा उहाँ, अर्को अहिले बाईश्री अष्ट शासन क्लब बास केन्द्रीय कार्यालयको अध्यक्ष हुनुहुन्छ मन भण्डारीजी, उहाँ दाइले गरेको सपोर्टले गर्दा म आजसम्म कलाकार बनेँ। पहिला त म सडक नाटक खेल्थेँ, नाटकमा थिएँ, बाँसुरी बजाउँथेँ र गाउने भने मैले त्योभन्दा पछि करिब करिब 3-4 वर्ष पछिबाट मात्र गाउन सुरु गरेँ।
भनेपछि गीत सङ्गीतको क्षेत्रमा यो अवस्थासम्म आइपुग्दा तपाईँ गीत सङ्गीतको क्षेत्रमा अगाडि बढाउनमा मुख्य श्रेय आफ्नो साइलो दाईलाई दिनुहुन्छ, होइन?
एकदमै
निकै खुसी लागिरहेको छ। अनि काठमाडौँ जानुभयो, निकै दुःख कष्ट सुनाउनु भयो, निकै समस्या भयो, होइन, बस्दा पढ्दा र गीत सङ्गीतको क्षेत्रमा अगाडि बढ्दा। अनि काठमाडौँतिर गीत सङ्गीतको क्षेत्रमा अग्रज साथीहरूको कतिको सपोर्ट पाउनुभयो?
मैले अग्रज कलाकारहरूको साथ पाएको भनेको आदरणीय दिदी जुटिका टिकापुन, म जहिले पनि सम्झिन्छु दिदीको ठुलो हात छ मलाई एउटा सफल कलाकार बनाउनुको पछाडि। दिदीले धेरै हात सपोर्ट गर्नुभएको छ, आदरणीय दिदी जुटिकापुन, नन्द बस्याल, होइन, शिव सङ्गीत दाई, उहाँहरूले गर्नु। तर त्योभन्दा पनि मैले सबैभन्दा पहिलो श्रेय गीत सङ्गीतको श्रेय, जो कि मैले सारेगम पदनिसा मलाई थाहा थिएन, होइन, रियाजको बारेमा थाहा थिएन, त्यसमा सबैभन्दा ठुलो गुण लाउनु भएको मेरो आदरणीय गुरु, मेरो एकजना मात्र गुरु केशव बडु, उहाँले मलाई अहिलेसम्म आउनुमा धेरै सपोर्ट गर्नुहुन्छ र अहिले पनि मैले म्युजिक एरेन्जहरू जे जति गर्छु मैले केशवजीको गर्छु। उहाँ कार्यव्यस्तताले नभ्याएको खण्डमा मैले बाहिर अरू एरेन्जरहरूसँग, अरू सङ्गीतकर्मीहरूसँग काम गरेँ पनि अहिले पनि मैले रेगुलर काम गरिरहेको मेरो आदरणीय गुरु, उहाँको चाहिँ धेरै ठुलो देन छ। उहाँ जब नेपालमा काम गर्नुहुन्थ्यो, नेपालमा नै स्टुडियो थियो, नेपालमा स्टुडियोबाटै एउटा औपचारिक गीत सङ्गीतमा सुरुवाती गर्ने एउटा अवसर पनि पाइयो। करिब करिब जति म गीत सङ्गीतमा सुरु गरेँ, गाउन सुरु गरेँ, त्यतिदेखि अहिलेसम्म 10-12 वर्षको निरन्तर उहाँको सहयोगले गर्दा म उहाँलाई धेरै सम्झिन चाहन्छु।
धेरै साथीहरूको हात हुन्छ, होइन, धेरै साथीहरूले सपोर्ट
एकदमै हुन्छ, कसैको प्रत्यक्ष हात हुन्छ, कसैको अप्रत्यक्ष हात हुन्छ, होइन, मलाई एउटा सफल कलाकार बनाउनुमा केशव बडुको जतिको हात छ त्यतिको कसैको पनि छैन, म भन्दैन, किनकि मलाई यो ठाउँमा यत्तिको सपोर्ट गर्ने त मिडियाले सपोर्ट गरेर म बने, जत्तिको मलाई कलाकारहरूले साथ दिनुभयो त्यत्तिकै मिडियाकर्मीले साथ दिनुभयो, त्यत्तिकै अब पत्रकारहरूले साथ दिनुभयो, लेखन पत्रकार, होइन, वाचन पत्रकार, रेडियो, टेलिभिजन, उहाँहरूले गर्दाखेरि म आजसम्म यो ठाउँमा आएँ।
हुन्छ, खुसी लाग्यो तपाईँसँग कुराकानी हुन पायो र धेरै साथीहरूको बिचमा तपाईँको प्रतिभाहरू सुनाइरहेका छौँ हामीले, फेरि पनि हामी तपाईँको प्रतिभा सुनाउँछौँ, धेरै साथीले सुन्न आतुर भइसक्नु भएको छ र तपाईँले राष्ट्रिय गीतहरू पनि गाउनु भएको छ, होइन, नेसनल सङ भनेर बुझ्नुहुन्छ धेरै साथीले पनि, र यो क्षेत्रमा पनि तपाईँको राम्रै गीतहरू बजारमा चलिरहेको छ र हामीले पनि सुनेका छौँ, धेरै साथीहरूले सुन्नु भएको छ, योमध्ये तपाईँलाई सबैभन्दा बढी मनपर्ने आफैलाई कुन गीत हो?
मैले योमा चाहिँ आदरणीय दाजु विनोद विश्वकर्मा, उहाँको शब्द मेरो सङ्गीत र लक्ष्मी केसी र मैले गाएको रारा नसुकोस् भेरी नसुकोस् नेपालीको शिरको कहिले टोपी नझुकोस्, जुन बेला नाकाबन्दले देश थला परेको थियो, भूकम्पले देश एकदम आक्रान्त अवस्थामा थियो, त्यति बेला सबैले रातो रातो सारी भए नभएको गीत गरिरहँदा तिजकै अवसर पारेर मैले पनि अलिकति फरक पृथक धारले गीत बजाउन पठाएको थिएँ, जुन बेला गीतलाई भनिन्थ्यो कि यस्तो गीत पनि तिजको गीत हुन्छ र भनेर भनिन्थ्यो, त्यो गीत अलिकति सबैले रुचाएको र मलाई एउटा राष्ट्रिय कलाकार भन्दा पनि एउटा प्रगतिशील कलाकार भनेर चिनाएको गीत रारा नसुकोस् म थोरै गराउँछु।
हुन्छ, धेरै साथीहरू सुन्नलाई आतुर भइसक्नु भएको छ, ल सुरु गर्नुहोस्।
पानी बेच्यौ खानी बेच्यौ बेच्यौ आफै नै स्वाभिमान, पानी बेच्यौ खानी बेच्यौ बेच्यौ आफै नै स्वाभिमान, जङ्गे पिलर उर सारे दाहिरु जान जान, हो हो जङ्गे पिलर उर सारे दाहिरु जान जान, बिरारु करागतले हाम्रो सीमा कोरेको, बिरारु करागतले हाम्रो सीमा कोरेको, हाम्रो भूमि मिचिना अझै छैन छोडेको, हो हो हाम्रो भूमि मिचिना
अझै छैन छोडेको रार नसुकोस् भेरि नसुकोस् नेपालीको सिरको कहिले टोपी नझुकोस् रार नसुकोस् भेरि नसुकोस् नेपालीको सिरको कहिले टोपी नझुकोस् नेपालीको सिरको कहिले टोपी नझुकोस् यो गीत
अवश्य पनि रारा नसुकोस् भेरी नसुकोस् नेपालीहरूको कहिले पनि टोपी शिरको नझुकोस् होइन कसैको बिचमा पनि नेपालीपन नेपाली हुँ भन्ने एउटा हाम्रो पहिचान छ त्यो पहिचान कसैको अघि पनि झुक्नु हुँदैन एउटा सन्देशमूलक गीत गाउनु भएको छ निकै मिठो पनि छ यसको लागि धन्यवाद दिन्छौँ र यति बेला हामी गीत राख्छौँ यही गीत बजाउँछौँ हामी सायद सम्पूर्ण साथीहरूको बिचमा त्यस पछाडि छोटो मिठो विश्राममा जान्छौँ र पुनः हामी अतिथिको साथमा उपस्थित हुनेछौँ तपाईँ भने हाम्रो साथमा रहनुहोला
FM.
छोटो मिठो विश्राम पछि पुनः स्वागत छ कार्यक्रम भेरीको डबली सुनेर बस्नुभएका तपाईँ सम्पूर्ण साथीलाई हिमाल पहाड तराईकै साथ गुन्जनी अनि सबैको मन छुनी रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज सँगसँगै इन्टरनेटमा रेडियो भेरी .com.np मार्फत संसारभर एकैसाथ सुनिरहनु भएको छ कार्यक्रम भेरीको डबलीको बसाइमा तपाईँसँग आजको बसाइमा हामीले कुराकानी गर्न सकिरहेका छैनौँ र अतिथिको सँग कुराकानी गरिरहेका छौँ र अतिथिको प्रतिभाहरू सुनिरहेका छौँ अनि उहाँसँग मिठो कुराकानी गरिरहेका छौँ आजको बसाइमा धेरै साथीहरूले सुनेर साथ दिनुहोला र यति बेला व्यस्त हुने साथीहरूले फुर्सदिलो समयमा डाउनलोड गरेर पनि तपाईँले सुन्न सक्नुहुन्छ र फेरि हामी कुराकानीतिर नै जोड्छौँ विषयवस्तु र अतिथि को हुनुहुन्छ भन्ने भर्खरै रेडियो ट्युन गर्नुभएको छ भने साथीहरूले आजको हाम्रो अतिथि हुनुहुन्छ धीरेन्द्र बहादुर साई हुनुहुन्छ चर्चित गायक हुनुहुन्छ पछिल्लो समय निकै बजारमा उहाँको गीत सङ्गीतहरू मिठो मिठो गीत सङ्गीतहरू सुन्न पाइरहेका छौँ र गीत सङ्गीतको क्षेत्रमा यति धेरै तपाईँले छिटो प्रगति गर्नुभयो जस्तो लाग्यो मलाई होइन
खासै मैले प्रगति गरेँ जस्तो मलाई चाहिँ महसुस भइरहेको छैन हुन त 10 वर्ष भयो एक दशक नै पुरा हुने बेला भयो धेरै गीतहरू गायो तैपनि आफू गीत सङ्गीतमा कुनै पनि सन्तुष्टि नभए जस्तो फिल भइरहेछ
भनेपछि यस्तो हुन्छ नि त आफ्नो गीत सङ्गीतहरू होइन आफ्नैले आफैलाई कहाँ मनपर्छ होइन हामीले तपाईँको गीत सङ्गीत निकै मन पराउँछौँ र धेरै कार्यक्रमहरूमा बजाए पनि रहेका छौँ होइन
सायद त्यो पनि होला किनभने जस्तो मेरो आफ्नै प्रतिभा आफैलाई मन पर्दैन अनि जब गीत सुरुमा कम्पोज गर्छु यो गीत त साह्रै मिठो हुन्छ होला क्या यो गीत त चल्छ होला क्या भन्ने हुन्छ जब आउटपुट आउँछ होइन जब सङ्गीत गरेर सकिन्छ गीत बजारमा आउने बेला हुन्छ सुन्दाखेरि कतै न कतै अलिकति नपुगे जस्तो फिल हुन्छ त्यो मेरो आफ्नो दोष पनि होला मेरो रियाज कम होला होइन मेरो एउटा गीत सङ्गीतको एउटा प्र्याक्टिस अभ्यास कम भएर पनि त्यस्तो फिल भइरहेको होला पहिला नबुझ्दाखेरि एउटा दुइटा गीत गाउँदाखेरि ओहो साह्रै नै मैले मिठो गीत गाएँ यस्तो गीत नचले जस्तो कस्तो गीत चलाएर भन्ने जस्तो घमण्ड जस्तो पनि हुन्थ्यो र अहिले जति जति गीत सङ्गीतमा डुब्दै गयो जति जति काम गर्दै गयो त्यति बेला अहिले चाहिँ कस्तो हुन्छ भने थोरै न थोरै कतै न कतै एउटा त्रुटि भयो जस्तो देखिन्छ. मलाई मन नपरे पनि तमाम श्रोताहरूलाई मन परिरहेछन्, म त्यसैमा अलि आत्मसन्तुष्टि छु.
एकदमै खुसी लाग्यो तपाईँसँग कुराकानी हुन पायो र धेरै साथीहरूको बिचमा तपाईँका कुराकानी हामीले सुनाउन पाइरहेका छौँ डबलको व्यवसायबाट. र तपाईँलाई कार्यक्रममा पनि जानुहुन्छ होला होइन, तपाईँ स्टेज कार्यक्रमहरूमा जाँदा अनि त्यहाँको साथीहरूले प्रत्यक्ष रूपमा तपाईँसँग भेटघाट गरिरहँदा के प्रतिक्रिया दिनुहुन्छ तपाईँलाई?
प्रायःसम्म मेरो लाइभ कार्यक्रमहरू लाइभ पर्फर्मेन्स खै किन त्यतातिर बढी मेरो अझ बढी पर्फर्मेन्स राम्रो देखिन्छ होइन. जस्तो मेरो गायन शैली भन्दा मेरो स्टेज पर्फर्मेन्समा धेरै मान्छेहरू रुचाएको म देख्छु, धेरै ठाउँमा जान्छु. र मैले एउटा कुरा के हो भने अलिकति उच्छृङ्खल खालका गीत मात्रै नभएर मेरो समग्रमा समसामयिक गीतहरू बढी छन् होइन. जस्तो राष्ट्रिय गीतहरू रारा नसुकोस्, मन्त्रीज्यूको छोरो होइन लगायतका गीतहरू छन्, दसैँ तिहारका गीतहरूले गर्दा सुरुमा मैले सिरियसली आमा बुवाहरूलाई पर्फर्मेन्स दिन्छु, दाइभाइलाई पर्फर्मेन्स दिन्छु, त्यसपछि लास्टमा उच्छृङ्खलमा आएर होइन तरुणीहरू तरुणाहरूलाई दिँदाखेरि अलिकति अझ रमाइलो जस्तो फिल हुन्छ. र सबै कार्यक्रममा प्रायःसम्म मैले त्यही नै राम्रो नै उपहास छु. त्यस्तो
भनेपछि तपाईँले समय सान्दर्भिक गीतहरू बजारमा ल्याउनुहुन्छ र पनि साथीहरूले सायद धेरै माया गर्नुहुन्छ होला जस्तो लाग्छ तपाईँलाई.
मेरो अरूको भन्दा अलिकति मेरो आफ्नै गीत सङ्गीतमा सबैले एउटा न एउटा धार बनाउनु नै पर्छ होइन, आफ्नो एउटा पन हुनुपर्छ. जस्तो मेरो गीत सङ्गीतको पन एउटा होला, कुनैको गीत सङ्गीतको पन अर्कै होला होइन, अर्को र मेरो र अर्को एउटै एउटै भए चाहिँ मेरो गीत सङ्गीतको के अस्तित्व रह्यो र मैले अर्काको कपी गर्दा पनि मेरो अस्तित्व रहन्न, त्यसले गर्दा मेरो अलिक फरक छ.
भनेपछि धेरै साथीहरूले यति बेला रेडियो भेरी एफएम सुनिरहनु भएको छ होइन, विशेष गरी आजको बसायमा अलिकति यो लोड सेडिङको समस्या पनि छ, भनेपछि बत्ती नै छैन होइन, धेरै साथीहरूले सुन्नु भएको छ र थोरै साथीहरू पनि सुन्नुहुन्छ होला किनकि चार्ज पनि छैन होला, फुर्सदिलो समय मजाले उहाँले डाउनलोड गरेर सुन्नुहुनेछ विश्वास हामीलाई लागिरहेको छ. र नयाँ साथीहरू भनेपछि गीत सङ्गीतलाई धेरै माया गर्ने र नयाँ साथीहरू गीत सङ्गीतको क्षेत्रमा प्रवेश गर्ने साथीहरूलाई कसरी गीत सङ्गीतमा आउँदा राम्रो हुन्छ सजिलो हुन्छ के भन्न चाहनुहुन्छ?
अहिले कस्तो छ भने गीत सङ्गीतको बजार एकदम धराशायी छ, कलाकारलाई बाँच्ने गीत सङ्गीतले बाँच्ने आधार केही पनि छैन. त्यसले गर्दा अहिले कस्तो छ भने क्वालिटीभन्दा पनि क्वान्टिटी होइन, क्वान्टिटीको कलाकारहरू धेरै छ, सङ्ख्यात्मक हिसाबले छ, गुणात्मक हिसाबले भन्दा पनि कलाकारहरू प्रस्तुत त्यो तरिकाले भइसकेको कारणले गर्दा एउटा गीत गर्ने हराइहाल्ने होइन, एउटा रहरले भयो, दुई तिनवटा गीत गरुन्जेलसम्म रहरले काम गर्यो, त्योभन्दा पछि त गीत सङ्गीतको गहिराईमा पुग्दा त गीत सङ्गीत गर्न त साह्रै गाह्रो छ नि त. जसको पनि पेसा त्यही नै हो, आफ्नो पेसामा आफू कोही पनि सन्तुष्ट नभएको कारणले रहरले गर्नुहुन्छ, तपाईँसँग पैसा धेरै छ, रहरले पैसा सक्नु छ भने तपाईँको त्यसमा मैले भन्नु केही पनि छैन. तर म व्यावसायिक कलाकार हुन्छु, गीत सङ्गीतमा मैले केही गर्छु, गीत सङ्गीतबाट मेरो आफ्नो जीविकोपार्जन चलाउँछु भन्नुहुन्छ भने नआत्तिनुहोस्, रियाज गर्नुहोस्, सङ्घर्ष गर्नुहोस्, सङ्घर्ष गर्दै जाँदा एक दिन पक्कै पनि सफल कलाकार हुन्छ.
नयाँ आउने साथीहरूलाई केही सिकेर आउनुहोस् गीत सङ्गीतको विषयमा भनेर तपाईँले भन्नु.
एउटा कुरा के हुन्छ भने गीत सङ्गीतमा आउने मान्छेलाई गीत सङ्गीतको बारेमा सबै विधाहरू एकदम कम्प्लिट नै हुनुपर्छ भन्ने होइन, सबै विधाहरूमा तपाईँ पोख्त हुनुहोस् अनि त्यसपछि मात्र गीत सङ्गीतमा आउनुहोस् भन्न त्यो चाहिँ मैले कदापि पनि खोजेको होइन. तर पनि गाउने कलाकारलाई सारेगामा पर्दैन, आफ्नो कट के हो त, आफ्नो स्वर केमा छ होइन, ताल त थाहा हुनु पऱ्यो नि त
होइन. कतिपय गीतको विषयमा सामान्य कुराहरू बुझेर
सामान्य एकदम एकदम बेसिक कुराहरूको बारेमा थाहा
त्यसपछि सिक्दै जाने हो, सिकिन्छ होइन, आइन्छ. हुन्छ, खुसी लाग्यो. समय छोटो छ, धेरै तपाईँसँग भलाकुसारी गर्ने त मन छ होइन, के गर्ने. तर पनि अब पछिल्लो समय अलिकति समय सापेक्षिक गीत पनि आछ तपाईँको, दिउरा गीत होइन,
एकदम यो कस्तो
दिउरा गीत हामीले सुन्छौँ, धेरै साथीलाई पनि सुनाउँछौँ
एकदमै. त्यही भएर मेरो अलिकति पहिचान फरक छ भन्नु मैले त्यही हो. समय सन्दर्भअनुसार मेरा गीतहरू छन्। जब भूकम्प नाकाबन्दी लाग्दाखेरि रारा नसुकोसले एउटा राम्रै एउटा पहिचान बनाएको थियो र पछिल्लो चरणमा अब चुनाव आयो, चुनावले गर्दा यो मेरो पार्टी, यो तेरो पार्टी, यो अर्काको पार्टी, यो मेरो मान्छे अर्को मान्छे भन्दाखेरि मैले मन्त्रीज्यूको छोरो होइन, नेताको नि होइन, राम्रो ठाउँमा जागिर खाउँदा चिनेको नि छैन, सुनै नेता हो, लोकतन्त्र नि आयो देशमा, गणतन्त्र नि आयो, उस्तै छ भरिया, उस्तै छ हलिया, के पायो जनताले, सुनै नेता हो, के पायो जनताले. यो समय परिवेश समय सापेक्ष भएर यसले पनि अलिकति गरेको थियो. त्योभन्दा पछि पनि हामीलाई एकदम दुःखद घटना के त भने जुम्लाबाट आउँदै गरेको बस कडाली राजमार्ग दैलेखको राकमभन्दा अलिकति अगाडि किट्टु नजिकैको एउटा बस दुर्घटनाले गर्दा त्यति बेला करिब करिब 12-14 जना ले ज्यान गुमाउनु भयो, अकालै ज्यान गुमाउनु भयो र 18-20 जनाभन्दा बढी घाइते हुनुभयो. त्यति बेला हामीले कलाकारले दिने सहानुभूति त्यही नै हो, जसले जति जस्तो गर्यो भने हामीले एउटा गीत सङ्गीतबाट सहानुभूति गर्दा आदरणीय दाजु निमबहादुर साईको शब्द, मेरो सङ्गीत भाउजू सपना साई र मेरो आवाजमा थियो, त्यही देउडा गीत अलिकति म गुनगुनाउन चाहन्छु.
करिनालीको बाटो, करिनालीको बाटो रागताली रातै भयो, करिनालीको बाटो, करिनालीको बाटो रागताली रातै भयो, दिउँसै जान्या सातो, दिउँसै जान्या सातो राजमार्ग स्वर्गको बाटो, दिउँसै जान्या सातो, दिउँसै जान्या सातो राजमार्ग स्वर्गको बाटो।
यो गीत बजारमा थियो र अहिले केही हदसम्म यो गीत सबैले सुन्नु भएको छ। एउटा संवेदना जस्तै मैले कलाकारको हिसाबले गर्दा मैले संवेदना मात्र दिन खोजेको, एउटा उहाँहरू मृतकको परिवारलाई सहानुभूति मात्र दिन खोजेको, यसमा कसैले अन्यथा रूप जस्तो कलाकारहरूले एउटा समय सन्दर्भ एउटा घटनाक्रमलाई जोडेर आफू हिट हुनुको लागि यस्तो गर्छन् भन्ने त्यो चाहिँ कदापि पनि नजाओस्। यो एउटा उहाँहरूले मैले सहानुभूतिको लागि मात्रै गरेको। यसमा आदरणीय सर आफैमा एउटा बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ, सञ्चारकर्मी हुनुहुन्छ, सुर्खेतबाट सम्यक डिजिटल रेकर्डिङ स्टुडियोले यो गीत बजारमा ल्याउने ठुलो सहयोग गर्नुभएकोमा आफैमा कुशल कार्यक्रम सञ्चालक विनोदजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसमा
धन्यवाद दिन्छु हामी तपाईँलाई पनि, किनकि समय सान्दर्भिक गीत ल्याउने प्रयास गर्नुभयो, तपाईँले सुरुवात गर्नुभयो, हामीले अलिकति सहयोग मात्र गरेको हो होइन
धेरै,
अनि खुसी लाग्यो। समय छोटो छ, अब कुराकानी हामी धेरै गर्ने इच्छा चाहना छ, तर पनि धेरै साथीहरूले पनि धेरै कुराहरू सोध्नु भएको छैन भन्ने पनि लागिरह होला। समय छोटो छ कि अर्को बसायमा हामी धेरै कुराकानी गर्नेछौँ। अनि तपाईँले सुरुवातमा भन्नुभएको थियो घर परिवारले मलाई त्यति सपोर्ट गरेन भन्दै हुनुहुन्थ्यो, अहिलेको समयमा के कति सपोर्ट गर्नुभएको छ तपाईँलाई?
अहिले चाहिँ ठिक छ, अहिले घर परिवारबाट सपोर्ट छ, आफ्नो श्रोताहरूबाट सपोर्ट छ, देश विदेशमा रहनुहुने तमाम श्रोताहरूले दर्शकहरूले सबैले माया गरिरहेको बेला अहिले घर परिवारबाट राम्रो सहयोग छ,
अहिले सपोर्ट गर्नुहुन्छ
एकदम।
अहिले गीत सङ्गीतको क्षेत्रमा गीत गाउँदै गर्दा गा भनेर एकदमै पूर्ण सपोर्ट गर्नुहुन्छ?
अब कस्तो छ भने गा भन्नुभन्दा पनि नगा भने पनि केही फरक परेन होइन, एउटा आफ्नो एउटा ट्रेन्ड बनाइसकेपछि रोकेर रोकिने स्थिति देखिन्न होइन, त्यसले गर्दा अब चाहिँ सपोर्ट छ, फुल सपोर्ट छ।
भनेपछि खुसी लाग्यो, आखिर घर परिवारले सुरुवातमा नमाने पनि बिस्तारै कुराहरू बुझ्दै जानु भयो।
कतिपय कुराहरूमा कस्तो हुन्छ भने त्यसको बारे थाहा हुँदैन, जस्तो गीत सङ्गीत भनेको पुरानो रीतिरिवाज अनुसार त गीत सङ्गीतले खासै त्यति राम्रो देखाउँदैन, कलाकार भन्दैमा नराम्रो सम्झ अहिले पनि छ, कलाकारहरू जस्तो गाउने कलाकारलाई, नाच्ने कलाकारलाई, कलाकार त सबै विधाका कलाकार हो नि, यिनीहरूलाई पनि राम्रोसँग यो कलाकार राम्रो छ भन्ने स्थिति छैन, त्यो कलाकारले आफैले बिगारेको एउटा पक्ष हो, त्यो नराम्रो पक्ष आफै हो। जस्तो हाम्रो छोरी पनि छ भने ऊ कलाकार भयो भन्दैमा समाजले घृणा गर्ने स्थिति छ अहिले पनि, त्यति बेला त बढी नै थियो।
त्यति गाह्रो छैन भनेपछि केटी साथीहरूको जस्तो होइन, केटा साथीहरूलाई गीत सङ्गीतमा अगाडि बढ्न त्यति गाह्रो छैन होइन,
सजिलो त छ नि। गाह्रो छ केटीहरूको भन्दा केटालाई धेरै गाह्रो छ, एउटा कुरा केटा हुनलाई एउटा प्री कम्पिटिसन गर्दाखेरि बाहुल्यता केटाहरूको सङ्ख्या धेरै छ कलाकार क्षेत्रमा र केटीहरूको कम छ, जस्तो चलेकै कलाकारहरू हातमा गन्ने भने 8-10 जनाभन्दा बढी केटीहरू चलेको केटीहरू व्यावसायिक कलाकारहरू छैनन्, रुचिले गर्दा एउटा आफूले रहर गर्ने कलाकारहरू थुप्रै भयो भने व्यावसायिक कलाकार, तर केटाहरूमा आफैले शब्द सङ्गीत आफैले गाउने आफैले नाच्ने आफैले मोडल गर्ने गर्दाखेरि केटाहरू धेरै गाह्रो छ,
निकै गाह्रो छ। गाह्रो हुँदाहुँदै पनि यहाँसम्म पुग्नु भएको छ, हाम्रो अझै तपाईँलाई शुभकामना हामी दिन्छौँ, अझै तपाईँको प्रगति होस् र अझै तपाईँको गीत सङ्गीत अझै धेरै राम्रो बजारमा आउन् हामीले सुन्न पाउँ र धेरै साथीहरूको बिचमा सुनाउन पाउँ, यो आशा विलासाको साथमा अर्को बसायमा तपाईँसँग फेरि कुनै दिन यस्तै विषयवस्तु लिएर आउने अवसर मिलोस् यो कामनासँगै अन्तिममा सुन्ने साथीहरूलाई के भन्न चाहनुहुन्छ?
यो एकदमै छोटो समय हो, हामी बोलिराख्ने मान्छे, गाइराख्ने मान्छे, हिँडिराख्ने, डुलिराख्ने, माइक भयो कि छोड्नै मन नलाग्ने होइन, यसो छोटो समयमा त्यति साह्रो धेरै कुराहरू हुन पाएन, त्यसले गर्दा तपाईँहरूले मेरो बारेमा बुझ्न खोज्नुभएका धेरै कुराहरू बाँकी होला, मेरो गीत सङ्गीतको बारेमा, मेरो जीवनको बारेमा अझै पनि धेरै कुरा बाँकी छ, त्यसले गर्दा धीरेन्द्र साई सङ सर्च गरेर हेर्दाखेरि तपाईँले युट्युबमा पनि भेट्न सक्नुहुनेछ, र मलाई प्रत्यक्ष हिसाबले पनि धीरेन्द्र साई को के हो भनेर बुझ्न चाहनुहुन्छ भने मेरो पर्सनल कन्ट्याक्ट नम्बर दिन्छु, तर तपाईँले त्यसमा दुरुपयोग नगरिदिनु होला, कतिपयमा मिसकल गरेर हैरान गर्ने, अर्को गरेर हैरान गर्ने, त्यो नगरिदिनु होला। 9858076869 तपाईँले फोन सम्पर्क गर्न सक्नुहुन्छ, 9858076869 अथवा 9860476769 पनि गर्न सक्नुहुन्छ र मेरो बारेमा बुझ्न सक्नुहुन्छ, यो ठाउँसम्म ल्याएर मलाई तमाम श्रोताहरूसँग मध्यपश्चिम सुदूरपश्चिम र देशभरिका श्रोताहरूसँग बोल्ने एउटा अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु।
धन्यवाद दिन चाहन्छु। हामी अर्को बसायमा तपाईँसँग भेटघाट हुनेछ, तपाईँको भित्री कुराहरू पनि धेरै हामी साथीहरूको बिचमा लिनेछौँ। आजको बसायमा समय छोटो छ, के गर्ने, छुट्टिनै पर्छ। आजको बसायबाट छुट्टिनुभन्दा पहिला यहाँसम्म आफ्नो प्रस्तुति सुनाउनु भयो र अन्तिममा हामी एउटा गीत सुन्छौँ धेरै साथीहरूको बिचमा।
यो क्षेत्रमा धेरै नै चलेको गीत र मलाई चिनाएको गीत तिम्रो हेराइ जन्मारा, यसलाई म अलिकति प्रस्तुत गरेँ।
उकालीको मेरी गाजौ ओह्रालीमा झर्यो, उकालीको मेरी गाजौ ओह्रालीमा झर्यो, पहिलो बेरमै सोल्टिनीलाई साह्रै मन पर्यो। हे तिम्रो बैँसालु यो पारा, राम्री पनि साह्रै राम्री दिल चोरेर गयो। तिम्रो हेराइ ज्यानमारा, राम्री पनि साह्रै राम्री दिल चोरेर, दिल चोरेर, दिल चोरेर गयो। हे तिम्रो हेराइ ज्यानमारा, 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 हे तिम्रो हेराइ ज्यानमारा, हे तिम्रो हेराइ ज्यानमारा।
मेरो आफ्नै शब्द सङ्गीत अनि सपना साई र मेरो आवाजमा रहेको गीत।
हुन्छ, धन्यवाद दिन्छौँ। आगामी बसायमा कुनै दिन यस्तै अवसर पर्यो भने तपाईँसँग पुनः हामी कुराकानी गर्नेछौँ, धेरै साथीको बिचमा ल्याउनेछौँ यो प्रतिबद्धता जाहेर गर्दै। आजको बसायबाट हामी पनि छुट्टिनुपर्छ भन्ने सङ्केत गरिसक्नु भएको छ पूर्णजीले। छुट्टिनुभन्दा पहिला अहिलेसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण साथीलाई धेरै धेरै माया र सम्झना व्यक्त गर्न चाहन्छु। अर्को बसायमा तपाईँसँग कुराकानी हुनेछ। आजको बसायमा तपाईँको फोन कल हामीले लिन पाएनौँ र हामीले अतिथिको मात्र प्रतिभा सुनायौँ र तपाईँ धेरै साथीले सुनेर साथ दिनुभयो भन्ने विश्वास हामीलाई लागिरहेको छ। आजको कार्यक्रममा हाम्रो अतिथि हुनुहुन्थ्यो धीरेन्द्र बहादुर साई हुनुहुन्थ्यो, चर्चित गायक हुनुहुन्छ, पछिल्लो समय गीत सङ्गीतमा निकै व्यस्त पनि हुनुहुन्छ र अहिलेसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण साथीलाई धेरै धेरै माया र सम्झना व्यक्त गर्दै। टेक्निकल रूपमा सहयोग गर्नुभयो वीरेन्द्रनगर सुर्खेतबाट प्रविधि संयोजनमा बसेर साथी पूर्ण खड्का हरेबाट विनोद ओलीलाई अन्तर मनदेखि नै धन्यवाद दिँदै तपाईँ सम्पूर्ण साथीको बिचबाट म तपाईँको आत्मीय साथी विनोद खनाल पनि यो डबलीको बसाइबाट उज्जिल लिन चाहन्छु र अन्त्यमा राख्छौँ हामी तिम्रो हेराए ज्यानमारा भन्ने गीत राख्छौँ र अन्त्यमा भन्छु झुक्दैन चन्द्रमा सूर्य सुक्दैन कर्णाली र भेरी। भोलि शुक्रबार दिउँसो 4 बजेको भेरी हालाजपछि कार्यक्रम सुगम सङ्गीतमा तपाईँसँग मिठो बलाकुसारी गर्न आउँछु साथी फेरि। हवस् त, नमस्कार, शुभ दिन।
तिम्रो बैसालु यो पारा, रमी पनि साह्रै राम्रो दिल चोरेर गयो। तिम्रो हेराइ ज्यानमारा, रमी पनि साह्रै राम्रो दिल चोरेर, दिल चोरेर, दिल चोरेर गयो। तिम्रो हेराइ ज्यानमारा, 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 तिम्रो हेराइ ज्यानमारा, तिम्रो हेराइ ज्यानमारा।
यो पारा, राधा पनि साह्रै राम्रो दिल चोरेर गायो। Timro hirai janmara, timro hirai janmara.